पातला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजे देखि 37 बजे सम्म रेडियो कार्यक्रम जवाफ देहिता।
नमस्कार, कार्यक्रम जवाबदेहितामा तपाईँलाई जयदेव जोशीका साथै म अरुण चन्दको तर्फबाट हार्दिक स्वागत छ। यो कार्यक्रम भीमदत्त नगरपालिका र शुक्लाफाटा एफएमको सहकार्यमा तयार पारिएको हो। कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित पक्षले आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारी पुरा गरेको छ कि छैन भन्ने विषयमा कुराकानी गर्ने गर्दछौ। यसै सन्दर्भमा आज हामी भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा योजनाहरू कसरी कार्यान्वयन गरिरहेको छ र बस्ती स्तरबाट आएका योजनालाई कुन प्रक्रियाबाट छनौट गरेर प्राथमिकरण गरेर नगरसभाबाट पारित गरेको छ भन्ने विषयमा केन्द्रित गर्दैछौ।
आदरणीय श्रोताबिन, तपाईँहरू भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहितामा हुनुहुन्छ र कार्यक्रम जवाबदेहिता रेकर्डिङ गर्नका लागि आज हामी भीमदत्त नगरपालिका वडा नम्बर 3 पुगेका छौँ र अहिले मसँग यहाँका स्थानीयवासी एवं समाजसेवी हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
मेरो नाम पुष्पराज जोशी, म भेनोपतिन नौलखेत बस्दछु।
अनि यहाँ नौलखेतमा बस्नुहुन्छ, वडा कार्यालयको नजिकै बस्नुहुन्छ। अनि विगतमा जुन 2074-75 योजनाहरू छुट्याइएका थिए, ती योजनाहरू चाहिँ कस्तो हालतमा छन्?
पुराना योजना 74 सालमा अधिकांश योजनाहरू चाहिँ सम्पन्न भइसकेका छन्। केही योजनाहरू चाहिँ अधुरो निर्माण कार्य सुरु भइराखेका छ।
जे होस्, कार्यान्वयन हुने सिलसिलामा छन्। अब यो अषाढ मसान्तसम्म चाहिँ कार्यान्वयन भइसक्छ,
सम्भव अषाढ मसान्तसम्म सम्पूर्ण हुनेवाला छन्।
जस्तै अब कार्यान्वयन हुने क्रममा चाहिँ यो योजना यसरी कार्यान्वयन हुनु पर्थ्यो र यो योजना यसरी जनचाहना अनुरूप भएन भन्ने त्यस्ता खालका कुनै योजनाहरू सुरु भएका छन् या कार्यान्वयन भएका छन्?
धेरै जसो योजनाहरू जो समयमा नै उपभोक्ता मार्फत समयमा नै कार्यान्वयन भएका योजनाहरू करिब करिब सम्पन्न हुने उसमा छन् र केही योजनाहरू नगरपालिका अथवा नियम कानुन आधारमा ढिला भएका योजनाहरू चाहे कार्यान्वयन पक्षमा छन्। यसमा चाहिँ अब यी योजनाहरू भरसक उपभोक्ता समितिहरू लागि परेका छन्।
सन्तोषजनक रहेका छन् या छैनन् ती योजनाहरू कार्यान्वयन हुँदा?
अब त्यत्र ठुला योजनाहरू छैनन् त्यसमा सन्तोष रहेछन्। अब सानसाना 2 लाख, 1 लाख, 2.5 लाख, 3 लाखका योजनाहरू छन् सम्पन्न भइसकेका छन्।
स्थानीय जनताहरूको जनचाहना अनुरूप नै भइराखेका छन् ती काम?
अहिलेसम्म त्यस किसिमको कमेन्ट आया छैनन्, विवाद आया छैनन्। विवाद नआएका कारणले त्यसमा चाहिँ विवाद छैन जसो लागेको छ मलाई।
अनि जुन अब 2075-76 लागि बस्ती स्तरबाट जुन योजनाहरू छनौट भए, ती योजनाहरू चाहिँ कसरी छनौट भए?
अब हामीले यो योजना तर्जुमा टोल बस्तीबाट योजना तर्जुमा गरेर लैजानु पर्छ भन्ने मान्ने वडा कार्यालयले त्यो भन्या हुनाले हामीले टोल बस्तीबाट यस वडाका विषय टोल बस्तीबाट हामीले योजना तर्जुमा गरेर ल्यायौँ। अब वडाले त्यसलाई कुन आधारले कुन उसले चाहिँ त्यहाँ नगर परिषदमा पेश गर्छ र कसरी त्यसलाई अगाडि बढाउँछ, कति ल्याउन सक्छ, त्यो चाहिँ अब गर्वकै विषयमा छ। त्यो पछि हामीलाई थाहा भएन छलफल।
जस्तै मैले भन्न खोजेको कुरा चाहिँ जुन बस्ती स्तरबाट योजनाहरू छनौट भए, ती चाहिँ कसरी भए? जनचाहना अनुरूप भए या अब जुन माथिबाट गएका छनौट गर्नका लागि गएका प्रतिनिधिहरू हुन्छन् उनीहरूले चाहिँ आफ्नो मनपरे हिसाबले गरेर पठाए, कस्तो छ अवस्था?
होइन, म 3-4 टोलमा म पनि गएको थिएँ। जनचाहना आवश्यकता अनुसार नै हामीलाई ढल चाहियो, हामीलाई बाटो चाहियो, हामीलाई चाहिँ यो विद्यालय चाहियो। पहिलो दोस्रो तेस्रो प्राथमिकताका आधारमा जनचाहनाबाट नै त्यहाँबाट योजना छनौट
भयो। मापदण्ड चाहिँ के थियो नि त्यो पहिलो दोस्रो तेस्रो प्राथमिक
आवश्यकता अनुसार? जसरी ढल निकास आवश्यकता, पानी जम्ने ठाउँ ढल निवास नभए नहुने ठाउँमा त्यो टोल बस्तीको मान्छेले ढल निकासको लाई पहिलो प्राथमिकता राखे, दोस्रो बाटा नभएको बाटालाई प्राथमिकता राखे, त्यसै शिक्षालाई राखे, स्वास्थ्यलाई राखे, त्यस किसिमले आवश्यकता अनुसार नभए नहुनेलाई पहिलो प्राथमिकता राखेर टोल बस्तीबाट त्यसरी योजना छनौट भएर आए। अब ओडाले ओडा कार्य समितिले बसेर त्यसमा के कस किसिमले त्यो नगर परिषदमा तयारी गर्यो, नगर परिषदमा फेस गर्ने हो, त्यो चाहिँ थाहा भएन।
जे होस्, स्थानीय बासिन्दाहरू चाहिँ बस्ती स्तरबाट छनौट भएका योजनाहरूप्रति पूर्ण रूपमा सन्तुष्ट छन्।
अब मैले तिन चार ठाउँमा म गएको थिएँ, तिन चार ठाउँमा गएर चाहिँ टोल बस्तीबाटै स्थानीय बासिन्दाले आफ्ना भनाइ राखेर तिनै टोल बस्तीबाट योजनाहरू आएका थिए, सन्तुष्ट थिए।
हजुर सर, यहाँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद।
आदरणीय श्रोताबेन, तपाईँहरू शुक्लाफाटा एफएमबाट कार्यक्रम जवाबदेहिता सुनिराख्नु भएको छ र आजको कार्यक्रममा चाहिँ हामी जुन बस्ती स्तरबाट योजनाहरू छनौट भएका छन् ती योजनाहरू चाहिँ कसरी छनौट भए र नगर परिषदसम्म चाहिँ ती योजनाहरूलाई कसरी पठाइएको छ भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ र विगतमा 2074-75 जुन योजनाहरू छुट्टिएका थिए ती योजनाहरू चाहिँ कसरी कार्यान्वयन भएका छन्, स्थानीय जनताहरू चाहिँ सन्तुष्ट छन् या छैनन् भन्ने विषयमा पनि चर्चा गरिराखेका छौँ र यसै सन्दर्भमा एकजना सर मसँग हुनुहुन्छ, म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
अनि यहाँको परिचय?
मेरो नाम गणेश बहादुर सिंह, म यसै भीमदत्त नगरपालिका वार्ड नम्बर 3 अन्तर्गत यहाँ शान्ति टोलमा बस्दै आइराखेका छौँ।
अनि शान्ति टोलमा बस्नुहुन्छ, जुन विगतमा 2074-75 लागि योजनाहरू आएका थिए ती योजनाहरू चाहिँ कसरी कार्यान्वयन भएका छन्, तपाईँ सन्तुष्ट हुनुहुन्छ?
हामीले सालाखला थाहा पाएअनुसार यो योजना तर्जुमा गोष्ठी अन्तर्गत नै योजना यहाँका सबैहरू बसेर समावेशी तरिकाले छनौट भएअनुसार नै ओडाले सञ्चालन गरेको थाहा पाएका छौँ र ओडाले गरेको यस कार्यालयबाट गरिएका कार्यक्रमहरू कर्मशः भएको हामीले थाहा नपाए तापनि हाम्रो टोलमा भएका ग्राभलिङ आदि इत्यादि कुराहरू भएको थाहा पाएका छौँ र सन्तुष्ट नै छौँ।
अनि अहिले चाहिँ जुन 2075-76 लागि जुन योजनाहरू छनौट गरियो बस्ती स्तरबाट, ती योजनाहरू चाहिँ कसरी छनौट भयो? अब यहाँ पनि त्यो योजना छनौट गर्दाखेरि चाहिँ सहभागी हुनुभयो या हुनु भएन?
म त सहभागी भइनँ, तथापि मलाई योजना हाम्रो विद्यालयमा नै योजना तर्जुमा गोष्ठी भएको हुनाले सबैलाई खबर भएको थियो। ओडाका प्रतिनिधिहरू अथवा यहाँका राजनीतिक दलका प्रतिनिधिहरू आएर अथवा समावेशी हिसाबमा सबै कुराहरू ओडाले सञ्चालन गरेर नै भएको हो। अब मलाई लाग्छ योजना तर्जुमा गोष्ठीले पनि प्राथमिकता अनुसार नै योजना छनौट गर्छ होला।
तपाईँहरूले बस्ती स्तरबाट योजना छनौट गर्दाखेरि चाहिँ कसरी गर्नुभयो त?
हाम्रो समस्या अनुसार हामी बाटो ग्राभिल नभएको बाटोघाटोमा ग्राभिल गर्ने, अनि ढल्ने घाँस पानी जम्ने ठाउँमा ह्यान्डपम्पहरू राख्ने, त्यस्तै विद्यालयहरू, त्यस्तै विभिन्न अब भनौँ न यो ओडाबाट सम्भव भएका योजनाहरूलाई आवश्यकता अनुसार पहिचान गरी आवश्यकता पहिचान गरी सञ्चालन गर्ने भन्ने हाम्रो मान्यता रहेको छ।
थुप्रै योजनाहरू आएका होलान्, तर प्राथमिकतामा चाहिँ कसरी राख्नुभयो? पहिलो प्राथमिकतामा कसरी राख्नुभयो, दोस्रो प्राथमिकतामा कसरी राख्नुभयो, उहाँहरूले के मापदण्ड बनाउनु भएको थियो, त्यसको बारेमा जानकारी छ?
जम्मै जानकारी नभए पनि अब योजना तर्जुमा गर्दाखेरि टोलको प्रतिनिधित्व गरिएको छ, जसमा टोल विकास गठन भएको छ र टोलका अध्यक्षहरू आए यहाँ, अनि टोलमा भएका समस्याहरू अथवा हाम्रो वडामा भएका समस्याहरूलाई अब पहिचान गरेर नै उनीहरूले राख्नु भएको छ।
तपाईँ अब एउटा बुद्धिजीवी पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, समाजको अगुवा व्यक्तिको रूपमा पनि चिनिन्छ शिक्षकलाई, र जसरी अब स्वास्थ्य क्षेत्रका लागि अब एक नम्बरमा चाहिँ के भनिएको थियो भनेपछि तिन नम्बरमा पनि मैले हेर्छु, तर एउटा कोठा चाहिँ उपलब्ध गराइदिनु पर्यो भनेर उहाँ माग गर्दाखेरि चाहिँ कोठा नै छैन, खोप लगाउँदाखेरि बाहिर पिपल चौतारामा बसेर लगाउनुपर्छ भन्ने जस्ता कुराहरू पनि आएका थिए स्वास्थ्य क्षेत्रबाट। अब तपाईँहरूले चाहिँ बस्ती स्तरबाट ती योजनाहरू राख्नुभयो या राख्नु भएन, यहाँ एउटा कोठासम्म छैन भन्ने कुरा आयो स्वास्थ्य क्षेत्रको लागि?
अब खोप केन्द्रको रूपमा रहेको छ यो ठाउँ, अहिलेसम्म खोप सञ्चालन भइ नै आएको छ, स्पेसली कोठा नभए पनि खोप केन्द्र नभए पनि खोप सञ्चालन भइ नै आएको हो, बाहिर नै यही कोठामा चौतारामा नै गर्ने विभिन्न किसिमको कार्यक्रम थियो, अहिले स्पेसली खोप केन्द्र बन्दैछ, त्यो जग्गा विद्यालयले उपलब्ध गरेको छ र सुरुवात भइराखेको छ।
हजुर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद छ।
मलाई नि अब यो सामान्यतया थाहा पाएका कुराहरू यहाँहरू समक्ष राख्ने मौका मलाई पनि दिनुभएकोमा तपाईँको यो निर्णयलाई पनि धन्यवाद दिन चाहन्छु।
आदरणीय श्रोताबिन, कार्यक्रम जवाबदेहितामा एकजना सामाजिक परिचालक हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
सर नमस्कार।
अनि यहाँको परिचय?
सरस्वती रावल,
भीमदत्त नगरपालिका वार्ड नम्बर 3 सामाजिक परिचालक हुनुहुन्छ। अब जुन 2075-76 लागि बस्ती स्तरबाट योजनाहरू छनौट गरियो, त्यसमा चाहिँ तपाईँको भूमिका के थियो?
बस्ती स्तरको योजना छनौटको लागि पहिला हामीले कार्य समितिको बैठक बस्यो। बैठकले टोल विकास संस्थालाई चिठी काट्ने भन्नुभयो। त्यो टोल विकास संस्थाहरूलाई हामीले प्रत्येक टोल विकास संस्थालाई, सहकारी संस्था, समाजसेवी, बुद्धिजीवी, राजनीतिक दलहरूलाई चिठी पुर्याएँ। त्यसपछि हामीले टोल विकास संस्थामा गएर, टोल टोलमा गएर बस्ती स्तरका योजनालाई हामीले एक प्रस्तुतीकरण गऱ्यौँ। त्यसमा पनि उहाँहरूलाई नै, उहाँहरूको कुन योजनालाई, पानीलाई दिने कि अगाडि, बिजुलीलाई दिने कि बत्तीलाई दिने कि ट्रान्समिटरलाई दिने कि, पहिलो प्राथमिकता कसलाई दिने भनेर हामीलाई भीमदत्त नगरपालिका कार्यपालिकाले एउटा मार्गदर्शन जस्तो प्रतिवेदन पठाएको थियो। त्यही प्रतिवेदनलाई हामी प्रस्तुतीकरण गरेर नम्बर दिने व्यवस्था थियो। त्यही अनुसार हामीले उहाँलाई नै सोधेर कुन योजनालाई प्राथमिकरण दिने भनेर उहाँकै सामने प्रस्तुत गऱ्यौँ। प्रस्तुत गरेपछि उहाँहरूले 1, 2, 3 कसलाई दिने भनेर उहाँहरूले आफै छुट्याउनु।
त्यो छनौट गरिसकेपछि अब जसरी ओडाबाट चाहिँ अब पठाइने गरिन्छ, अन्तमा बस्ती स्तर र टोल स्तरबाट आइसकेपछि सबै बस्ती स्तर र टोल स्तरबाट आएका समस्या, जुन योजनाहरू आएका हुन्छन्, ती योजनाहरूलाई छनौट गर्नका लागि फेरि बस्ती स्तरबाट सबैलाई एकै ठाउँमा बोलाएर बैठक राखेर पारित गर्नुभयो या के गर्नु?
अब बस्ती स्तरको योजना त उहाँहरूले, हामीले त्यहीँनिर छनौट गरेर ल्याएको हुन्छ। सबैले उनले आफै गरेका हुन्, नम्बर एक कार्यक्रम पनि उहाँले आफै गर्नुभएको, हामीले सिर्फ बीचको पुलको माध्यम र प्रस्तुतीकरण मात्रै उहाँसँग गरे।
अनि विगतका जुन योजनाहरू चाहिँ 2074-75 कार्यान्वयन भइसकेका छन्, अब यो आर्थिक वर्ष अन्त अन्तमा पुगिसकेको छ, त्यसको लागि सार्वजनिक सुनवाई गरेको छ या छैन?
सार्वजनिक सुनवाई हाम्रो गरेको छ।
त्यसमा कस्ता कुराहरू आएका छन् त? अब यी अहिलेसम्म सञ्चालन भएका योजनाहरू चाहिँ पूर्ण रूपमा सन्तोषजनक रूपले कार्यान्वयन भएका छन् या विवाद पनि उठेको छ?
हाम्रो वडामा अरूभन्दा सार्वजनिक सुनवाई आउनुभयो, उहाँलाई पनि सोध्नु होला, धेरै सन्तोषजनक भयो। त्यस्ता विवादहरू हाम्रो वडामा त्यस्तो केही पनि आएन, सन्तोषैजनक आयो।
हजुर, तपाईँले आफ्नो व्यस्तका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ।
हजुरलाई पनि धन्यवाद।
आदरणीय श्रोताबिन, तपाईँहरू भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहितामा हुनुहुन्छ र कार्यक्रम जवाबदेहितामा हामी विगतका योजनाहरू कार्यान्वयन कसरी भएका छन् र अब जुन 75-76 लागि योजनाहरू चाहिँ छनौट हुने क्रममा छन्, ती योजनाहरूलाई चाहिँ कसरी प्राथमिकतामा राखेर नगर परिषदमा पठाइएको छ भन्ने विषयमा कुराकानी गर्न गइराखेका छौँ। यसै सन्दर्भमा भीमदत्त नगरपालिका वार्ड नम्बर 3 सचिवज्यू मसँग हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
सर्वप्रथम म शुक्ल बाट युनुलाई धन्यवाद दिन चाहन्छौँ। म यस भीमदत्त नपा वार्ड नम्बर 3 वार्ड सचिव, मेरो नाम हर्कबहादुर अधिकारी हो।
सचिवज्यू, जुन तपाईँले चाहिँ योजनाहरू अब छनौट गर्नुभयो, यो ओडामा तपाईँहरू गएर बस्ती स्तरबाट योजनाहरू छनौट गर्नुभयो, ती योजनाहरू छनौट गर्दाखेरि चाहिँ कसरी गर्नुभयो, कस्तो प्रक्रिया अप्नाएर गर्नु?
हामीले यो आर्थिक वर्ष 75-76 वडा स्तरीय योजनाहरू छनौट गर्ने क्रममा सर्वप्रथम त हाम्रो भीमदत्त नगरपालिका वार्ड नम्बर 3 21 टोलहरू, त्यो टोलभित्र पनि हामीले करिब 5 बस्ती बनायौँ। 5 बस्तीमा, कुनै बस्तीमा 3 समावेश भयो, कुनै बस्तीमा 4, कुनैमा 5 गरेर 5 बस्ती तहबाट हामीले योजना छनौट गरेर ल्यायौँ। योजना छनौट गर्ने क्रममा त्यहाँका बस्तीका टोल विकास समितिका वडाध्यक्ष लगायत त्यहाँका सङ्घ संस्थाका प्रतिनिधिज्यू महिला सम्पूर्ण बोलाएर त्यहाँ हामीले योजनाहरू छनौट गऱ्यौँ। अनि योजना छनौट गर्दा चाहिँ हामीले त्यहाँ नम्बरिङ सिस्टम दिएको थियो नगरपालिकाले, मूल्याङ्कन उनीहरूले बताउने, जसै बाटो आयो, बाटोमा त्यहाँ हामी सोध्ने भयौँ त्यो यो बाटोले प्रत्यक्ष लाभ पुर्याउने कि नपुर्याउने भनेर, त्यो एक डाटा छ, फर्मेट छ, त्यो आधारले त्यहाँ नम्बर चाहिँ उनीहरूले भन्नुपर्ने, हामीहरूले लेख्ने मात्र बिचको माध्यम। त्यसरी हामीले वार्डबाट योजनाहरू बस्तीबाट नै प्राथमिकता क्रमका आधारमा तोकेर ल्यायौँ। ल्याइसकेपछि ती योजनाहरूलाई वडा स्तरीयमा सायद जनप्रतिनिधि नभएको बेलामा त वार्डमा सम्पूर्ण टोल विकास समितिका अध्यक्षहरूलाई बोलाएर वडा स्तरीय भेला गराइन्थ्यो, तर यो फाला चाहिँ फरक हिसाबले गयो जस्तो मलाई लाग्यो।
प्रक्रिया चाहिँ कुन राम्रो जस्तो लाग्यो त, पहिलेको राम्रो थियो या अहिले गराएको राम्रो जस्तो लाग्यो? जसरी पहिले चाहिँ बस्ती स्तरमा पनि टोल स्तरमा पनि गरिन्थ्यो र त्यसपछि चाहिँ वडा स्तरमा पनि बोलाएर छलफल गरेर चाहिँ कुनलाई पहिलो प्राथमिकतामा राख्ने, कुनलाई दोस्रोमा राख्ने भन्ने हिसाबले गरिन्थ्यो, तर अहिले चाहिँ बस्ती स्तरमा गरिसकेपछि चाहिँ संस्थाले आफैले छनौट गरेर चाहिँ पठाएको छ भन्ने कुराहरू आइराखेको छ। यो चाहिँ पहिलेको भन्दा अलिकति चाहिँ कमजोर पक्ष देखेन।
कमजोर पक्ष भन्दा पनि यो भीमदत्त नगरपालिकाको तत्कालै यो नगर परिषद बस्ने जस्तो मलाई लाग्यो होइन। अचानक त्यो हिसाबले चाहिँ समय र टाइम छोटो भएको कारणले गर्दा यस्तो भयो होला जस्तो मलाई लागिरहेछ।
जे होस् पहिलेको जसरी गरेको भएपछि अलिकति बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्छ।
अलिकता प्रभावकारी हुन्थ्यो, त्यही पनि अझ बस्तीबाट नम्बरिङ गरेर जो आया छ नि, नम्बरिङको आधारले पनि यो जो अहिलेको टिम छ वार्ड कार्यालयको, तिनीहरूले पनि दरिलो हिसाबले चाहिँ यताबाट सिफारिस गरेका छ जस्तो मलाई लाग्छ।
जसरी अब तपाईँले भन्नुभयो यो योजनाहरू चाहिँ दरिलो रूपमा चाहिँ छनौट गरेर पठायौँ भनेर, प्राथमिकरण छनौट गर्ने तरिका चाहिँ के हो त फेरि? जस्तै बस्ती स्तरबाट त विभिन्न योजनाहरू आएका होला, त्यहाँबाट नम्बरिङ सिस्टम छ भनेर भन्नुभएको छ, फेरि चाहिँ ओडाले छनौट गर्ने बेला चाहिँ कसरी प्राथमिकरण गर्यो त्यो चाहिँ अलिकति प्रश्न गर्दिनु।
बस्तीबाट आउँदाखेरि जुनसुकै बस्तीमा पनि कहीँ यातायात बाटोघाटोको छ, कहीँ खाने पानी सिँचाइको छ भने कतै चाहिँ विद्यालय, कतै ढल निकासका योजनाहरू आए। आइसकेपछि वार्ड लेभलमा हामीले वडा स्तरीय बस्दाखेरि प्रत्येक टोल टोलबाट जो पहिलो प्राथमिकता त्यो टोलमा पर्याप्त थियो त्यो योजनाहरूलाई चाहिँ हामीले पहिलो प्राथमिकतामा राख्यौँ। जस्तै कालो पत्र छ, कालो पत्र करिब हामीले 4-5 पुराना तिनै बाटा निरन्तरता दिएर पठाएका छौँ बस्तीबाट आएका। त्यस्तै स्कुलका समस्याहरू पनि छन्, त्यही जो उहाँबाट आएका छन् ती निर्णयहरूलाई टेकेर चाहिँ त्यही निर्णयलाई पठाउने काम गरेका छौँ हामीले।
हजुर, तपाईँले अब बाटाको कुरा गर्नुभयो, कालो पत्रे गर्ने क्रममा चाहिँ त्यही कुरालाई चाहिँ हामीले प्राथमिकतामा राखेर पठाएका छौँ भनेर भन्नुभएको छ। जसरी अब बाटोको को योजनाहरूलाई चाहिँ त्यहाँ नगर परिषदमा पठाउँदाखेरि तपाईँहरूले त्यो बाटोको चौडाइलाई पनि ध्यानमा राखेर गर्नुभएको छ, यति मिटर चौडाइ चाहिँ हुनैपर्छ त्यो योजनामा पढ्नको लागि भनेर कुनै योजना बनाउनु भएको छ, या अहिले जति छ त्यतिमै त्यो योजना छ?
त्यो हाम्रो जो बाटो छ त्यही बाटाहरू चाहिँ पुराना निरन्तरता क्रमागत बाटा हुन्, अधुरा बाटा हुन्, त्यसलाई त हामीले काट्नु मिलेन। जो अहिले हामी नयाँ नयाँ पिच गर्नुपर्ने हो नि, हामीले भनेका छौँ नयाँ पिच गर्ने, हामीले त्यो योजना छनौट गऱ्यौँ भने 6 बाटो हुनुपर्छ नगरपालिकाको मापदण्ड अनुसार। पुराना बाटाहरू जो पिच छन् अधुरा छन् तिनलाई चाहिँ निरन्तरता दिए, तर नयाँ चाहिँ अहिले कोही बाटा परेको छैन।
जसरी अब 2074-75 योजनाहरू छन् ती, त्यसको चाहिँ कार्यान्वयन चाहिँ कसरी भइराखेको छ त? अब थुप्रै योजनाहरू चाहिँ सम्पन्न भएका छैनन् भन्ने कुराहरू आइराखेका छन्, कतिपय योजनाहरू सम्पन्न भइसकेका छन्।
आर्थिक वर्ष 74-75 योजनाहरूमा करिब वार्ड नम्बर 3 बजेट भनेको भीमदत्त नगरपालिकाले 1 दिएको हो। 1 मध्ये करिब सम्पूर्ण योजनाहरू चाहिँ सम्पन्न भइसके, अनि सामान्य यो भूमिगत बोर भन्ने ज्याबनटोलको भूमिगत बोर पनि सम्झौता भइसकेको छ। यो मेसिनको के नपाएर बोर गर्ने मेसिन नपाएर त्यो पनि चालु छ। अनि 1-2 हाम्रो यो गौरीशङ्करको 2 बन्डवाल अनि हाम्रो स्वास्थ्यको खोप केन्द्र निर्माणधीन अवस्थामा छ, र कामै नभएको हुनाले यो विपद व्यवस्थापन सम्बन्धी 2 रुपियाँ भिनपा कार्यालयले छुट्याएको थियो। विपद व्यवस्थापन सम्बन्धी 2 चाहिँ सम्झौता पनि भएको छैन, केही भएको छैन।
एउटा कुरा चाहिँ मलाई के सोध्न मन लागेको छ भनेपछि, जुन यो विष्णु मन्दिर रोड भनेर चाहिँ अब कालो पत्रे गर्ने त्यसलाई 10 बनाउने भन्ने कुराहरू पनि आइराखेको छ, भीमदत्त नगरपालिकाले त्यो योजना चाहिँ अगाडि बढाउने भन्ने कुराहरू आइराखेको छ। त्यो योजना चाहिँ अब कहिलेबाट सुरु हुन्छ त? अब तपाईँ पनि त्योसँग सम्बन्धित भएको हुनाले
वार्ड नम्बर 3 हैसियतले मैले पनि त्यो एडिपीले चाहिँ पहिला 17 बाटो मागेको थियो अरे भानुचोकबाट विष्णु मन्दिरसम्म, त्यसपछि मैले सुनेको कुरा 14 अनि 12 भन्न मैले सुने हुँ। त्यो नगरपालिकाको मिटिङमा बोर्ड अफ मिटिङमा अध्यक्षजी आफू जाने भए हुनाले मलाई त्यो अब खासै त्यति थाहा छैन।
अब चाहिँ लगभग हामी तपाईँसँगको यो कुराकानीको अन्त्यतिर आइसकेका छौँ। जसरी अब तपाईँले भन्नुभएको छ स्वास्थ्य क्षेत्रको लागि पनि हामीले कोठा निर्माण गर्नको लागि रकम छुट्याएका छौँ भनेर, त्यो चाहिँ यही आर्थिक वर्षभित्र सम्पन्न भइसक्छ?
त्यो करिब अब 15-20 1 लाख रुपियाँ हो, त्यो बच्चाहरूलाई खोप लाउने कार्यक्रमको लागि कोठा सम्पन्न हुन्छ।
तपाईँसँगको यो कुराको म अन्त्यमा के सोध्न चाहन्छु भनेपछि, जसरी अब यो जननिर्वाचित प्रतिनिधि आइसकेपछि र पहिलेको अवस्थामा काम गर्न चाहिँ तपाईँलाई कति बेला सजिलो लागेको थियो?
अहिले पनि सजिलो त सजिलो छ, तर कर्मचारी पठाइदियो भने एकदम राम्रो हुन्थ्यो। पहिलाको चाहिँ जनप्रतिनिधि नआउनुभन्दा अगाडि चाहिँ हामीलाई धेरै सजिलो थियो। अहिले जनप्रतिनिधि आइसकेपछि हामी वार्डमा आयौँ, वार्डमा आइसकेपछि हामी बस्यौँ, 60-62 जस्ता जनताका सिफारिसहरू गर्ने अधिकार अध्यक्षलाई दिया छ, त्यो सम्पूर्ण काम आफूले गर्नुपर्छ, या त कर्मचारी सङ्ख्या बढाइदियो
भने।
पहिला चाहिँ हामीलाई त्यति अधिकार थिएन, सामान्य वार्डका गर्थ्यौँ, हामी गर्थ्यौँ, नगरपालिकामा प्रशासनिक कर्मचारी हुन्थ्यो, एकदम सजिलो थियो हामीलाई, सिफारिस मात्र हामीले गर्नुपर्थ्यो पहिला।
अहिले चाहिँ कर्मचारी नभएको कारणले गर्दा तपाईँहरूलाई अप्ठ्यारो भएको छ, र कर्मचारी भइदिएको भएपछि यो अहिले जनप्रतिनिधि आइसकेपछि सजिलो हुन्थ्यो जस्तो लाग्छ या कस्तो लाग्छ?
जनप्रतिनिधि आइसकेपछि कर्मचारी थपिदियो भने स्थानीय सरकारले धेरै सजिलो हुन्छ, अनि छिटो छरितो पनि एकदम राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ।
अब चाहिँ भिन्दत्त नगरपालिकाले चाहिँ कसरी अगाडि बढ्नुपर्छ त? वडाहरू तपाईँ जसरी 3 नम्बर वडाको वडा सचिव हुनुहुन्छ, भिन्दत्त नगरपालिकाप्रति पूर्ण सन्तुष्ट हुनुहुन्छ या अझै यो कुरा गरिदिएको भएपछि योभन्दा अझ बढी प्रभावकारी तरिकाले चाहिँ वडाका योजनाहरू अगाडि बढाउन सकिन्थ्यो जस्तो लाग्छ?
भिन्दत्त नगरपालिकाले अब हामीलाई वार्डमा पठाइसकेपछि हामीलाई सबै चिज चाहिन्छ कि, एकजना सचिव सर्वेसर्वा होइन, सचिवले मात्र केही गर्न सक्दैन, सचिवले गर्ने काम सचिवले गर्छ, तर चिट्ठी काट्ने, चिट्ठी काटेर कहाँ बाँड्नु पनि आफूले जानुपर्ने, विभिन्न असुविधा भइरहेछ। करिब भिमदत्त नगरपालिकाले एकजना कम्प्युटर सहायकसम्म कर्मचारी पठाइदियो भने म एकदम काम राम्रो हिसाबले म गर्न सक्छु यो वडामा।
हजुर सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धेरै धन्यवाद।
म पनि शुक्लापाटा युनिटका कर्मचारीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। नमस्कार।
आदरणीय श्रोताबिन, भिमदत्त नगरपालिका वार्ड नम्बर 3 का वडा अध्यक्ष जो मसँग हुनुहुन्छ, म सर्वप्रथम उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्कार हजुर, धन्यवाद। मेरो नाम रामबहादुर जप्रेल, भिनपा 3 को वडा अध्यक्ष।
2074-75 या यो चालु आर्थिक वर्षका योजनाहरू चाहिँ कतिको सम्पन्न भयो? सबै योजनाहरू सम्पन्न भइसकेका छन् या सम्पन्न हुने क्रममा?
हाम्रा लगभग सबै योजनाहरू, 2-3 योजना बाहेक सबै सम्पन्न भइसकेका छन्। एउटा 50,000 को सम्झौता गर्न अलि ढिलो भयो, त्यो रोकिया छ, अनि एउटा बोरको मसिन नपाएर रोकिरहेछ, हाम्रो सम्झौता भइसकेका छ, अरू सबै योजनाहरू सम्पन्न भइसकेका छन्। एउटा सानो 2,75,000 को ओडाको बजेट थियो, त्यसलाई हामीले रकमान्तर गरेर ग्राइबिल आधा ओडामा मात्र भएनले त्यसलाई हामीले माथि ग्राइबिल पानी पर्छ भनेर छिटो ग्राइबिल हाल्यौँ, अनि त्यसलाई समिति गठनको पराउँदाखेरि नगरपालिकाले सम्झौता हुँदैन भनेर पठायो। तर अहिले मेयर साहब र नगरपालिकाबाट आएका योजनाहरू धमाधम सम्झौता भइरहेछन्, ओडाले दिने बजेट भइरहेछ नि, त्यसमा हामीलाई दुःख छ।
ओडाले चाहिँ जुन योजनाहरू दिने गर्छ, छनौट गरेर पठाउने गर्छ, यो योजना चाहिँ हुनु परेको छैन भनेर, त्यो योजना चाहिँ अलिकति चाहिँ ढिलासुस्ती भएको छ ती योजनाहरू?
ढिलासुस्ती त भएको छैन, केहीमा अब सम्झौता सानतिनो काममा सम्झौता गर्न अलि ढिलाइ भएको छ, उपभोक्ताबाटै त्यो ढिलाइ भएको हो, हाम्रो तर्फबाट भएको छैन। हामीले तुरुन्तै आउनुहोस्, गर्नुहोस्, छिटो काम गरिदिनुहोस् भनिएको छौँ हामीले त, तर जनताहरूबाट अलि ढिलाइ भयो, यो 20% जम्मा गर्नु परिहाल्नाले त्यसले पनि समस्या पारिएको छ।
अनि सर, एउटा कुरा चाहिँ मलाई के सोध्नु मन लागेको छ भनेपछि, जसरी अब यहाँ खोप केन्द्रहरू सञ्चालन भएका छन्, यो खोप केन्द्र सञ्चालन गर्नको लागि हामीसँग एउटा कोठा पनि भएन भन्ने गुनासो आएको छ, यो चाहिँ कहिलेसम्म सम्पन्न भइसक्नेछ खोप केन्द्र लगाउनका लागि कोठा चाहिँ?
कोठा लगभग जग थालनी भइसक्यो, त्यसको लागि मैले 1,00,000 रुपियाँ पहिले नै यो खोप केन्द्रवालालाई भनेको थिएँ, म तपाईँको कोठा बनाइदिन्छु। स्कुलले जमिन दिएको छ त्यहाँनिर सानो 10x7 को, हामीले त्यो लगभग स्टार्ट भइसकेको छ, त्यो पनि उपभोक्ताले अलि ढिलाइ काम उपभोक्ताबाटै ढिलाइ भयो, त्यो अब 8-10 दिनभित्रै सम्पन्न हुन्छ।
अनि यो चाहिँ तपाईँको कार्यकालको एउटा ठुलो उपलब्धि, स्वास्थ्य क्षेत्र एउटा संवेदनशील क्षेत्र पनि हो, र बाहिर गऱ्यो भने संक्रमित भएर चाहिँ ज्यान जाने सम्भावना पनि हुन्छ, खोप जानका खोप लगाउने बेला संक्रमित, एकदमै ठुलो उपलब्धिका रूपमा हामीले लिनुपर्छ।
हजुर, त्यो अब बच्चाहरू गर्मी हुन्छ, बाहिरी सडकमा बस्नुपर्छ, त्यसको लागि हामीले फेरि वडा कार्यालयबाट पनि हामीले सुविधा दिइरहेको थियौँ, तैपनि अब भिड भडाका हुने वडामा भएनले हामीले त्यसलाई चुनावमै हामीले भनेको थियौँ, म तपाईँहरूलाई खोप केन्द्र दिन्छु भनेर, अब तर त्यो अघिल्लो बजेट फर्स्ट बजेटमा हामीले गर्न सकेनौँ, तर ढिला भयो सम्झौता गर्दाखेरि, अब लगभग 10-15 दिनमा त्यो हाम्रो काम सम्पन्न हुन्छ।
अनि एउटा कुरा चाहिँ एकदमै व्यापक रूपमा उठ्ने गरेको के हो भनेपछि, छाडा चौपायाहरूको व्यवस्थापन चाहिँ गर्ने कुराहरू चाहिँ बारम्बार उठ्ने गर्छ, नगरपालिकाले पनि उठाउँछ, ओडाबाट तपाईँहरूले चुनावको बेला पनि हामी यो व्यवस्थापन गर्छौँ भनेर उठाउनु भएको थियो, त्यो अहिले पनि खासै त्यसमा चाहिँ सफलता मिलेको छैन जस्तो छ, त्यसका लागि चाहिँ अब तिनीहरूमा यहाँको पहल चाहिँ के हुनेछ, त्यो बस्ती स्तरबाट ती योजनाहरू छनौट गर्दाखेरि ती कुराहरू आए कि आएनन्?
त्यो कुराहरू सबभन्दा मेन विषय बनेर आउँछ, जनताहरूको। अब मैले यहाँबाट चिठी नगरपालिकालाई लेखेको छु, पैसा दिनुहोस् हामी व्यवस्थापन गर्छौँ भनेर जमिन सहित हेरिया छौँ हामीले, तर त्यहाँबाट पैसा उपलब्ध भयो भने त हामीले त गर्न सक्दैनौँ। अब अहिले हजुरको तपाईँको 87 लाख दिएको थियो, 8-9 लाख 9 लाख हाराहारीमा यो वडा समितिको खर्च भयो हुने भयो, त्यो छुट्यो। अनि विकास निर्माण गर्दाखेरि छाडा चौमा व्यवस्था गर्न पैसै बाँच्दैन, 30-40 लाख रुपियाँ खर्च नभएर हुँदैन, पानीको व्यवस्था गर्नु पऱ्यो, घाँडी घाँसमा नर्सरीभित्र हामीले त्यो व्यवस्था गरेका थियौँ। अब त्यहाँ करिब 10 लाख नभएर बोर हुँदैन पानी, 2 इन्ची पानीको लागि पनि, अनि त्यहाँ तार बाँडिदिनु पऱ्यो, गोठ बनाइदिनु, त्यसको लागि त पैसा चाहियो हामीलाई, ओडाले ध्यान नसक्दैन, विकास बजेट हो त्यो, त्यो बहानाले हामीले वडा स्तरबाट छाडा चौपायाहरू व्यवस्था नगर्न सक्ने स्थिति पनि छ। यदि नगरपालिकाले सहयोग गर्यो भने हामी सक्दै सक्दैनौँ।
नगरपालिकाले त्यसमा सहयोग गर्नुपर्छ,
सहयोग गर्नु पऱ्यो, पैसा दिनु पऱ्यो, हामी गर्छौँ। अब अहिले पैसा दिएपछि पनि हामी सक्दैनौँ, कसरी भन्नुहुन्छ भने चिलो छैन पराल छैन, के दिने त्यहाँभित्र बन्द गरेर त्यो हत्या गर्नु त भएन कि गौहत्या, त्यो बहानाले अहिलेको स्थिति छैन।
अनि जसरी तपाईँले भन्नुभएको छ अब अहिले चाहिँ हामी सक्दैनौँ भनेर, अब बस्ती स्तरबाट योजनाहरू छनौट गर्दाखेरि प्राथमिकरणमा राख्छौँ भनेर भन्नुभएको छ तपाईँले, प्राथमिकरण छनौट गर्दाखेरि यो योजना चाहिँ अब पहिलो दोस्रो तेस्रो चौथो प्राथमिकमा
यो हामीले प्राथमिकता राखेका छैनौँ चौपाएको, किनभने हामी सक्दैनौँ। अब बाघफाटामा लगभग 54-55 लाखमा त्यो गौशाला तयार भएको छ, ट्याक लाउने काम, अब घरका जो पालुवा छन् जीव जन्तुहरू तिनको ट्याक लाउने काम हिजोदेखि सञ्चालन भयो, त्यो ट्याक राम्रो नै क्यान्सिल भएको छ, अब आज ट्याक चेन्ज भएर आयो, अब अहिले गएर ट्याक लगाइन्छ, अनि मात्र यो गोरुहरूलाई त्यहाँ लिएर व्यवस्थापन गर्न सकिने सम्भावना छ। यदि पहिले हामीले त्यो व्यवस्थापन गर्ने यहाँबाट छाडा चौपायाहरू खेदेर लिने हो भने त्यो सँगसँगै घरका पनि जाने स्थिति भए हुनाले हामीले ट्याक लगाउने काम चालु गर्यो।
अनि अब चाहिँ हामी 2075-76 लागि जुन योजनाहरू छनौट गर्न तपाईँहरू बस्ती स्तरमा टोल स्तरमा पुग्नुभयो, ती योजनाहरूको बारेमा चाहिँ छनौट गरौँ। तपाईँहरूको छनौट गर्ने प्रक्रिया चाहिँ कस्तो थियो, अब त्यहाँ बस्ती स्तरबाट कस्ता योजनाहरू चाहिँ आए त?
बस्तीहरूबाट योजना के आयो भन्नुहुन्थ्यो, यो हाम्रो नौलाखेतभन्दा उत्तरतिर सिँचाइको मेन समस्या, हामीले त्यहाँ बोर दिने भन्ने जनताहरूलाई सोचेका थियौँ, तर पिचहरूलाई पनि अगाडि गराएता दिनुपर्छ भन्ने जनताहरूको माग, अहिलेलाई यो साललाई पिचमा दिउँ र एउटा मात्र बोर सिँचाइ बोर एउटा खानेपानी बोरको हामीले पैसा हालिया छौँ, अनि सानतिना ढलहरू अनि यो नदी नियन्त्रण लागि बाँधको लागि त्यसको लागि 1.5 लाख 2 लाख यसरी छुट्याएको छौँ, अनि सब 10-10 लाख रुपियाँ हामीले लगभग पिचमै छुट्याएको छौँ अहिले।
अनि एउटा कुरा चाहिँ अर्को पनि आएको छ, जसरी बिजुलीको समस्या, बिजुली छ तर पावर छैन, पङ्खा चल्दैन, बत्ती पनि एक डिम लाइटमा चल्छ, ती समस्याहरू पनि आएका छन् भनेर भन्नुभएको छ।
त्यो पनि पहिल्यै उसमा समस्यामा आएको छ, किनभने हामीसँग अझै 5-7 वटा ट्रान्सफार्मरको जरुरत छ, अब नगरपालिकामा 15 वटा छ, त्यसमा पनि एउटा 100 हामीलाई पाइदियो भने त्यो दुई ठाउँमा काम दिन्थ्यो, त्यो पुरानोवालो निकालेर अर्को ठाउँमा हाल्थ्यौँ। अब यो अहिले मोटर फ्रिज सबै चल्ने भावनाले यो पावरको समस्या छ, त्यो हामीले छैन भने चाहिँ हामीलाई थाहा छ, अब भए पनि हामीले गरौँ के, हामीले ट्रान्सफार्मर किन्ने हो भने नि करिब 30-40 लाख विकास शून्य हुन्छ, ट्रान्सफार्मरै मात्र किन्नुपर्छ हामीले, अनि यो बिजुलीका अव्यवस्थित पोलहरूलाई सार्नलाई 10,000 रुपियाँ एउटा पोलको खान्छ, 10 लाख छुट्याए पनि 100 पोल हुन्छ, अर्को टोलमा गाली गर्छन् फेरि, किनभने संयुक्त 100 पोलमा त छैन व्यवस्थित गर्नुपर्ने, योभन्दा बढी भावनाले 15-20 लाखको बजेट त्यसमा लाग्ने भावनाले त्यो पनि अहिले हामीले छ, एक नम्बरमा छ त्यो, तर बजेट राख्न सकेनौँ हामीले।
अनि एउटा कुरा चाहिँ म के सोध्नु मन लागेको छ भनेपछि, अहिले रोडहरू व्यापक रूपमा विस्तार भइराखेको अवस्था छ, कालोपत्ती भइराखेको अवस्था छ, तर भोलिका दिनमा आउन सक्ने जसरी तपाईँले कुरा गर्नुभएको छ, ढल निकासको व्यवस्था भएन, सडक बनेको छ, सडकको दुईतिरै नाला छैन, त्यो गरेर भोलि चाहिँ अब जस्तै 30-40 वर्षपछि घरहरू भरिँदाखेरि चाहिँ यही क्षेत्रमा डुबान पर्ने अवस्था आएको छ, त्यस्तो भिजन राखेर चाहिँ हामीले पानी निकासको लागि यो गर्नुपर्छ, आजको लागि योजना होइन, 15-20 वर्ष 30-40 वर्षपछि चाहिँ हामीलाई यो समस्या पर्छ भनेर अहिलेदेखि तयारी गरेर विकास निर्माणका कामहरू भयो भनेपछि चाहिँ त्यो अलिकति बढी प्रभावकारी हुन्छ जस्तो लाग्दैन?
हजुर, त्यो त हजुरले भन्नुभएको कुरा सही हो, तर के छ भने यहाँ पहिलेको नक्साअनुसार 3-4 मिटरका रोड छन्, त्यहाँ फेरि बाउन्ड्री लागेको छ, त्यहाँ भन्छ हामीलाई ढल चाहियो, तर ढल बनाएर हाल्ने कहाँ त, राजमार्गमा ढल छैन, नहरमा ढल छैन, अब त्यसको लागि त जनताहरूले जमिन दिनु पऱ्यो ढलको लागि, भोलि अहिले 7-8 मिटर जमिन छोड्ने बित्तिकै हामी 5 मिटर पिच गराएर 2 मिटर छोडेर त्यो ढल गर्न सक्छौँ, यदि जनताले दिएन भने ढल भनेर हामी कहाँबाट दिने, जमिन कहीँबाट किनेर ल्याएर सकिने हाल्न सकिने कुरो त भएन, आखिर जनताले दिनु पऱ्यो नि, सहकार्य गर्नु पऱ्यो, जमिन दिनु पऱ्यो, हामी त्यो ढलको लागि व्यवस्थापनमा हिँड्नेछौँ।
जो नम्बरिङ सिस्टमबाट चाहिँ प्राथमिकरण गर्नुभएको छ र त्यसमा पनि वडाले सक्ने जस्ता योजनाहरू चाहिँ तपाईँहरूले प्राथमिकतामा राख्नुभएको छ र वडा स्तरबाट नसकिने कामहरूलाई चाहिँ त्यो प्राथमिकतामा परेका छैनन्
र त्यो प्राथमिक वडाले धान्ने बजेटको आधारबाट हामीले प्राथमिकता राखेका थियौँ जुन पर्याथन कुनै कुनै टोलमा प्राथमिकमा पर्या जस्तो सिँचाइका बोरहरू तिनीहरू पर्या छन् तर अझै पनि 5-7 बोरिङ हाम्रो सिँचाइको लागि यो माथिल्लो तेस्रो चरणको नहरमा अहिले पानी आउने सम्भावना छैन तल सुक्का छ जति हाम्रा पुराना बोरिङहरू छन् त्यो नहरमा परेर निकालिसक्यो अब त्यहाँ तलतिरको मान्छेको बिहालनलाई पानी छैन भनेपछि हामीले त्यहाँ दिनु पऱ्यो अहिले नहरलाई ढुक्ने हो भने त कति वर्ष जान्छ अब इन्डिया सरकारले त्यो नहरलाई खोलिदिए पनि पानी आउने सम्भाव हो त्यो छैन त्यो बहानाले हामी अब परदेशबाट आउने बजेटलाई पनि हामी त्यो पैसा टोटल सिँचाइमै लगाउने हाम्रो प्रस्ताव छ
अब लगभग हामी कार्यक्रमको अन्ततिर पनि पुगिसकेका छौँ जसरी हामी कुरा गरिराखेका थियौँ अब चाहिँ जनप्रतिनिधि आइसकेपछि चाहिँ अरू ठाउँहरूमा चाहिँ के कुरा आएको छ भनेपछि जसरी वडा सचिव र अब यो योजना छनौट गर्दाखेरि जनप्रतिनिधिहरूको बिचमा चाहिँ अलिकति मतभेद हुने विवाद हुने र त्यसले गर्दाखेरि चाहिँ योजनाहरूमा ढिलाइ हुने कुराहरू आइराखेको छ यो वडामा चाहिँ अहिलेसम्म विवाद आएको छैन भनेर भन्नुभएको छ थुप्रै सेवाग्राहीले पनि भन्नुभएको छ र अब अरू ठाउँबाट पनि आएको छ अब यसलाई चाहिँ कसरी तपाईँले मिलाउनु भएको छ कसरी समन्वय गर्नुभएको छ
मैले वडामा मेरो सबै हामी एकै प्यानल जितेर गएको छौँ सचिव पनि लगभग हामीसँग मिलनसार छ मिलाउन भन्नाले मैले अब के गरेँ भने सबै साथी सदस्यहरूलाई सचिवलाई बोलाएर ल कहाँ कहाँ हाल्ने त मेन यो मैले आफू छाँटेर दिन्छु यो मेन छ भनेर यसमा तपाईँको सहमत छ कि छैन यो ठिक छ भनेपछि ठिक होइन भने हामी त्यो फेरबदल गर्छौँ न त लगभग मैले गरेका काम साथीहरूले सबैले सहमति गर्छन् हाम्रो त्यो विवादको विषय छैन
हजुर सर तपाईँले आफ्नो व्यस्तताका बावजुद चाहिँ कार्यक्रममा समय उपलब्ध गराउनु भएको छ अन्त्यमा चाहिँ यो वडालाई चाहिँ नमुना वडा बनाउनका लागि तपाईँले अरू वडाभन्दा चाहिँ के फरक गर्दै हुनुहुन्छ
सबभन्दा पहिला म वडालाई ग्राविल मुक्त भनिया छु त्यो लगभग 90% गरिया छु अब केही मेरो के भएको छ भने यो बर्सात लाग्यो भनेर मैले वडा बजे त्यो 2.5 लाख रुपियाँ त्यसको ग्राविल हालिसकेँ सम्झौता भएको छैन अब त्यो पैसा तिमीले टाउकोमा पर्छ भने के गरौँ मैले जनताहरूको समस्यालाई देखेर यो काम गरिया हो अब त्यो भएको हुनाले अहिले समस्या त त्यति छँदैछन् अब हाम्रो बाढीको समस्या यो खन्ना खोलाको बाँधले गर्दा ठिक भइसकेको छ हामी अब त्यति घाडीको पानी आएर बाढी पीडित हुँदैनौँ तर गाउँको पानी नर्सरीभित्रको पानी त अब आउने हो यो त ढलानको क्षेत्र परिया छ तर ढलानमा पनि हाम्रो त्यति अप्ठ्यारो परिया छैन हामी म विभिन्न पार्टीहरूसँग सल्लाह गर्छु देखाउँछु मेरो यो योजना छ ल ठिक छ भन्ने कुरा साथीहरूबाट आउँछ म उन सबैलाई समेटेर मात्र काम गर्छु अहिलेसम्म सायद मैले त्यसो विरोधाभास कहीँबाट पनि सुन्नु पाएको छैन सुनिया पनि छैन गरिया पनि छैन साथीहरूले म उनीहरूसँग सबैसँग गाउँलेसँग मेन मान्छेलाई बोलायो सहयोग गर्यो माग्यो कस्तो छ यस्तो गर्ने कि नगर्ने
किनभने छोटोमा चाहिँ म के सोध्न चाहन्छु भनेपछि तपाईँले वडा कार्यालय राख्नु भएको छ वडा कार्यालयबाट पूर्वपट्टि जाने लगभग 250 मिटर बाटो चाहिँ कालो बत्ती हुन बाँकी छ यताउति भइसकेको छ यो चाहिँ रोकिनुको कारण चाहिँ के हो
यो सहरी विकासबाट धर्मराज्यको ठेका हो हामीले यहाँ करिब 8 बाउन्ड्री तोड्यौँ अहिले पिच गरिदिन्छु भन्यो बर्सात लाग्यो त्यो बर्सातले गर्दा पिच हुने रहेनछ त्यो भएको हुनाले रोकिया छ अब अघिल्लो सालको हामी दसैँ अगाडि नै यो हामी दसैँसम्म यो पिच गराउने पहलमा जानेछौँ
हजुर सर यहाँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा समय उपलब्ध गराइदिनु भएको छ यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धेरै धन्यवाद छ
धन्यवाद हजुरलाई
पक्कै नै जननिर्वाचित प्रतिनिधि आइसकेपछि जनताले आशा गरे अनुसारको झझल्को दिने गरेर विकास गर्ने समय आइसकेको छ न कि जननिर्वाचित हो भनेर आफूले मन लागेका योजनाहरू पहिलो प्राथमिकतामा राख्ने भ्रष्टाचार गर्ने दादागिरी देखाउने जनताबाट छनौट भएका योजनाहरूलाई उपेक्षित गर्ने कार्य बन्द गरी अपनत्वको भावनाको विकास गर्नुपर्दछ
श्रोताबिन आजको यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको निर्धारित समय सकिन लागेको छ यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो सुगलाफाटा एफएम 99.4 MHz पोस्ट बक्स नम्बर 28 भीमदत्त नगरपालिका 1 भाँसी कञ्चनपुर अर्थात् तपाईँ फोन सम्पर्क पनि गर्न सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 0995257977
लौ त आदरणीय श्रोताबिन, भीमदत्त नगरपालिकाको कार्यक्रम जवाबदेहिताबाट विदा माग्ने बेला भइसकेको छ। भोलि अर्को अङ्कका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने भीमदत्त नगरपालिकाको सहकार्यमा तयार पारेको यो कार्यक्रमबाट सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट विदा हुन चाहन्छौ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।